नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 8:30 बजेदेखि करिब 9 बजेसम्म सुन्ने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगइन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझै आजको कार्यक्रम जीवन साथीमा पनि हामीले रत्ननगर नगरपालिका वडा नम्बर 3 क्याम्पस रोड टाढी चितवनमा बस्नुहुने एक दम्पतीसँग कुराकानी गरेका छौँ। रत्ननगर नगरपालिका वडा नम्बर 3 क्याम्पस रोड टाढी चितवनमा बस्नुहुन्छ शङ्कर गिरी र पार्वती गिरी। शङ्करजी नारायणी यातायात व्यवसाय सङ्घ क्षेत्रीय कार्यालय चितवनको प्रमुख एवं सदस्य सचिव हुनुहुन्छ। त्यसै गरी रत्ननगर उद्योग वाणिज्य सङ्घ टाढी चितवनको उपाध्यक्ष हुनुहुन्छ। नेपाल यातायात कर्मचारी महासङ्घको केन्द्रीय अध्यक्ष एवं नेपाल लोकतान्त्रिक यातायात व्यवसाय सङ्गठनको केन्द्रीय सचिव पनि हुनुहुन्छ। त्यसै गरी उहाँ लायन्स क्लब अफ चितवन राइनो सिटीको पूर्व अध्यक्ष एवं हाल लायन्स क्लब अफ इन्टरनेसनल B2 रिजन चेयरपर्सन हुनुहुन्छ। त्यसै गरी शङ्करजी रोटरी क्लब अफ रत्ननगर चितवनको सदस्य हुनुहुन्छ। हरिहर मन्दिर रत्ननगर टाढीको सञ्चालक समिति सदस्य हुनुहुन्छ। कुस्मेली टुर्स एन्ड ट्राभल्स चितवनको अध्यक्ष एवं भरतपुरमा सञ्चालनमा रहेको सिटी बसको सञ्चालक एवं बोर्ड डिरेक्टर हुनुहुन्छ। पार्वतीजी गृहिणी हुनुहुन्छ। सिद्धेश्वरी बचत तथा ऋण सहकारी संस्था रत्ननगर टाढीमा आबद्ध हुनुहुन्छ। त्यसै गरी पञ्चतारा बचत तथा ऋण सहकारी संस्था सौराहा चितवनमा आबद्ध हुनुहुन्छ भने यो लगायत विभिन्न आमा समूह तथा टोल विकास समितिहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू शङ्कर गिरी र उहाँकी धर्मपत्नी पार्वती गिरीसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
धन्यवाद।
आराम हुनुहुन्छ?
आरामै।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि म सामाजिक कार्यमै व्यस्त छु बढी, र आफ्नो बिजनेस व्यवसाय, र म धेरै लामो समयदेखि एउटा संस्थामा, जुन नारायणी यातायातको संस्थामा चाहिँ इन्भल्भ छु, त्यसमा व्यस्त छु।
पार्वतीजी
हजुर
आराम हुनुहुन्छ?
आरामै आरामै।
तपाईँको दैनिकी कसरी चलिरहेको छ आजभोलि?
गृहिणी हुनाले घर गृहस्थीमै समय जान्छ, समय रहेको ठाउँमा बेला बखतमा सङ्घ संस्थामा हिँड्छु म।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
एकदमै तयार छौँ।
हजुर हजुर।
उसो भए म चाहिँ जीवन साथीकै प्रसङ्गबाट कुराकानीको सुरुवात गरौँ। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको प्रसङ्ग आउँछ। खास गरी नेपालमा चाहिँ विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यदा कदा चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवनसाथीको रूपमा वैवाहिक बन्धनमा चाहिँ कसरी आबद्ध हुनुभयो?
यो राम्रो प्रश्न सोध्नुभयो। अब हाम्रो कस्तो भने, पारिवारिक एउटा संरचना नै मागी बिहा गर्ने भन्ने खालको थियो। अब म 2051 सालमा मेरो बुवा, हामी पर्वतबाट झऱ्यौँ, पर्वत कुस्माबाट। यहाँ हामी त म चाहिँ यहीँ जन्मेको हो, यहीँ रत्ननगरमै जन्मेँ। अहिले जुन ठाउँमा चाहिँ तपाईँ आउनुभएको छ त्यही ठाउँमै म मेरो जन्म भएको हो। र कस्तो अवस्था थियो भने, म 2042 सालमा एसएलसी पास भइसकेपछि एउटा आफ्नो खुट्टामा उभिएर चाहिँ एउटा विवाह गर्ने भन्ने, अलिकति आफ्नो खुट्टामा उभिएर विवाह गर्ने भन्ने चलन उसमा चाहिँ मेरो चाहिँ म काठमाडौँ पढ्न जाने भन्ने चलेको थियो चल्ने बेलामा। अनि कस्तो भइदियो भनेदेखि, मेरो आमाको चाहिँ, हामी 3 भाइ, मेरो आमाको चाहिँ म पट्टि एउटै छोरा, अनि आमाले चाहिँ, बाबु त्यो काठमाडौँ जानु हुँदैन, यहीँ चितवनमै पढ्नुपर्छ भनेर भन्नुभयो। त्यो भनिसकेपछि ल ठिकै छ भने पढ्ने सिलसिलामा पढियो, पढ्दै पढ्दै गएर ब्याचलर गरिसकेपछि अब विवाहका कुराहरू चलिसकेपछि चाहिँ अब हाम्रो त्यस्तो उचाइ थिएन, माघी बिहा नै गर्ने भन्ने खालको भएर म चाहिँ केटी हेर्ने सिलसिलामा चाहिँ म पोखरासम्म पुगेँ। उनको घर चाहिँ पोखरा, मा अहिले माइती चाहिँ पोखरा। अनि पोखरा गइसकेपछि माघी बिहामै हाम्रो बढ्यो, बैठिसकेपछि त्यहाँ कुरा गर्ने सिलसिलामा चाहिँ मेरो अङ्कल हुनुहुन्थ्यो नारायण प्यासी, राष्ट्र ब्याङ्कमा जागिर अहिले रिटायर भएर अहिले यहीँ हुनुहुन्छ। अनि उहाँहरू म गएँ हेर्न, पोखरा घर सभागृह नजिकै थियो, त्यहाँ गइसकेपछि उनको बुवाले चाहिँ हामी हेर्न गयौँ उनलाई। अब त्यहाँ के भइदियो भनेदेखि उनको बुवाले चाहिँ होइन अब यहाँ चाहिँ होइन म केटी देखाउँछु भनेर जहाँ हेर्न गएको हो आफ्नो छोरीलाई चाहिँ नदेखाएर उहाँले चाहिँ अर्को ठाउँमा लिएर गएर देखाउन लाउनुभयो भएपछि। अनि हाम्रो अङ्कलले बुढाले चाहिँ छल गरे ठिकै छ भने हाम्रो के भइदिएको थियो भने हाम्रो बुवाको पनि पहिला जाने आउने रिलेसन थियो। अनि बुवाले चाहिँ होइन ठुलो दारपात भएको केटी बिहा गरेपछि छोरीहरू चाहिँ राम्रा जन्मिन्छन्, ठुल्ठुला जन्मिन्छन्, त्यो केटीलाई नै गर्नुपर्छ भनेर बुवाले पनि भन्नुभयो। हामीले पनि हेऱ्यो, हेरिसकेपछि ल ठिकै छ भनेर त्यहाँ चाहिँ करिब एउटा माइन्ड बनाएर गइयो। तर त्यहाँ गएपछि चाहिँ उहाँले चाहिँ आफ्नो छोरी देखाउनु पर्ने ठाउँमा चाहिँ त्यो नदेखाएर अर्को सिसुवार भन्ने ठाउँमा ल त्यहाँ छ म त्यो केटीलाई चाहिँ देखाउँछु भनेर उता लानुभयो। अझै बुढाले चाहिँ जालझेल गरे भनेर भन्नुभयो हाम्रो अङ्कलले। अङ्कलले गरिसकेपछि त्यहाँ अर्को ठाउँमा हेर्न गइयो, त्यहाँ मन परेन, मन नपरिसकेपछि अनि हामी चाहिँ फर्क्यौँ। मन नपरिसकेपछि हामी चाहिँ फर्क्यौँ, फर्केर आएपछि यहीँ चितवनमै आइयो। आएपछि अनि त्यही सिलसिलामा चाहिँ विवाहको अनि फेरि त्यहाँ ब्रेक भयो। ब्रेक भइसकेपछि अनि अर्कोचोटि त्यहाँ गइयो, फेरि अङ्कल गयो, अङ्कल गयो, अङ्कलले कुरा राख्नुभयो, प्यासी अङ्कल हुनुहुन्थ्यो, राखिसकेपछि चाहिँ ल हुन्छ भनेर अनि त्यहीँ माघी बिहा नै गरेको।
भनेपछि पहिलो जहाँ माग्न भनेर जानुभएको थियो, दोस्रो पटक त्यहीँ गएर माग्नु भयो,
त्यहीँ गएर चाहिँ अनि हाम्रो चाहिँ ल मतलब दिने त्यो घरमा चाहिँ ल छोरी दिने भनिसकेपछि अनि डेटहरू फिक्स्ड भए, त्यसरी चाहिँ माघी बिहा नै भएको।
पार्वतीजी,
हजुर,
तपाईँलाई चाहिँ त्यो विवाहको प्रसङ्गमा माग्न आउने बेलामा चाहिँ कस्तो गरी आउनु भएको थियो उहाँ?
म दिदीको घरमा गएको थिएँ, अनि बुवाले चाहिँ आमा चाहिँ खाना बनाउन नआउने भयो, ल घर जानु पऱ्यो भनेर लिन आउनु भयो। मलाई थाहै थिएन यो केटी हेर्न आएको यताउति भन्ने बारेमा। अनि दिदीको घरबाट आएर घरमा आउँदा त 10-12 मान्छे टन्नै बसिराख्नु भएको, अनि त्यसै शङ्का लाग्दो रहेछ कि यो उमेर पुगेपछि, अनि ओहो केटै हेर्न आएछ ला भन्ने भयो। तर पुरा थाहा छैन मलाई, अनि खाना बनाएर पुरा खाना नि खुवाएको मैले, पछि बल्ल ए केटा हेर्न आ रहेछ भन्ने कुरा त्यहाँबाट थाहा भएको बुवाले पछि भन्नुभयो। पहिला भन्ने त्यस्तो पहिला त्यस्तो बोल्ने या गर्ने चलन थिएन नि त, त्यति थाहा पनि थिएन मलाई।
उहाँ आउनुभन्दा पहिला तपाईँको विवाहको विषयमा घरमा केही प्रसङ्ग कुराकानी चल्या थियो कि चल्या थिएन?
त्यस्तो थिएन, भर्खर म एसएलसी दिएर बसेको, चलेकै थिएन। अब सानै उमेर भयो नि त एसएलसी दिएर बसेको भनेपछि त त्यस्तो कुरा चल्या थिएन।
अनि उहाँ हेर्न आउने कुरा तपाईँलाई चाहिँ केही खबर गर्नुभएको थियो बुबा आमाले?
गर्नुभएको थिएन, 81 त्यही दिदीको घरबाट लिएर आउनुभयो, अनि पाहुना आए ल खाना बनाउनु पऱ्यो भनेर लिएर आउनुभयो, अनि खाना बनाएर खुवाएको, अनि पछि बल्ल त्यसै आफै शङ्का गरेको ए रहेछ क्यारे भन्ने भएको।
शङ्करजी,
हजुर,
जस्तो यो आजभोलि त विवाह गर्ने बेलामा चाहिँ यसो कुराकानी गर्ने आफ्नो कुराहरू राख्ने चलन छ नि, त्यो बेला चाहिँ तपाईँहरू कुराकानी गर्नुभयो कि गर्नु भएन?
होइन, त्यस्तो बोलचाल भनेर ठ्याक्क भएन। आई टच चाहिँ आँखा चाहिँ हेराएर भयो, होइन मतलब धेरै यत्तिको केटी हुन्छ, मतलब चाहिँ पनि राम्रो छ नि त, अहिले हेर्दा पनि मान्छे त राम्रो छ नि त, अनि ल हुन्छ भनेर चाहिँ भनियो। अनि त्यो हिसाबले त त्यत्रो नजिकबाट चाहिँ बोलचाल चाहिँ डाइरेक्ट चाहिँ भएन, आई टच जस्तो आँखाबाट हेरेपछि यो केटी राम्रो छ भन्ने चाहिँ भएको हो।
जिन्दगी बिताउने साथी, जीवन साथी, होइन वैवाहिक बन्धनमा बाँधिँदैछौँ, यसो चाहिँ केही कुराकानी गरौँ, उनको मनसा के रहेछ बुझौँ भन्ने चाहिँ त्यस्तो लागेन?
होइन, त्यस्तो त्यो कुरा के भयो भनेदेखि अब उहाँहरूको उनको पारिवारिक र हाम्रो पारिवारिक चाहिँ कस्तो छ भने मतलब एक खालको पहिल्यै पनि मतलब नजिकिएको त्यो पारिवारिक चाहिँ उसमा चाहिँ हेर्दाखेरि उनीहरूको घरमा चाहिँ त्यस्तो जीवनसाथी बनाउने उसमा चाहिँ भोलि उनले चाहिँ अर्को ठाउँमा चाहिँ लभ गरेर बसेको होला या चाहिँ आचरण यस्तो होला, आचरण चाहिँ करिब करिब हाम्रो बुवाले नै, बुवाहरू फेरि पहिला पनि जाने आउने गर्नुहुन्थ्यो त्यो घरमा चाहिँ जाने आउने बस्ने गरिराख्नुहुन्थ्यो, अनि बुवाहरूले पनि बुझ्नुभएको, मैले पनि त्यहाँ अङ्कलहरू हामी त बस्यौँ त दिउँसभरि त्यो सबै कुरा यता बुझिसकेपछि पहिला जाँदा चाहिँ हामी ब्याक भयौँ, दोस्रोचोटि चाहिँ हामी गएपछि ल हुन्छ भनिसकेपछि सबै कुरा बुझ्दाखेरि अब एउटा कुलगरानको राम्रो केटी भएपछि हुन्छ भन्ने ट्रेन्ड थियो नि त. अहिले जस्तो चाहिँ एकदमै त्यहाँ चाहिँ चोरी बिहा गर्ने के अरे गराउने लभ गर्ने ती त्यस्ता किसिमका छ त्यो थिएन. मतलब हाम्रो उसमा चाहिँ त्यो किसिमको वातावरण थिएन. त्यो भएपछि यतिको केटीबाट चाहिँ घर जाम चाहिँ चल्छ भन्ने हिसाब किताब पारिवारिक उसमा पनि चल्छ भन्ने भयो ल हुन्छ भनेर त्यसरी चाहिँ निर्णयमा पुगे हो हामीहरू.
पार्वतीजी
हजुर,
विवाह चाहिँ कसरी गर्नुभयो? धुमधामसँग गर्नुभयो अथवा सामान्य रूपमै गर्नुभयो?
धुमधामसँगै भयो हाम्रो बिहा चाहिँ. अब पोखरामा हाम्रो बुवा फेरि राम्रो बिहा चाहिँ छोरीहरूको बिहा चाहिँ एकदम धुमधामले गर्नुपर्छ, सबैलाई देखाउनुपर्छ भन्ने खालको हुनुहुन्छ. धुमधामले बिहा भयो.
भनेपछि बाजा पनि बजाउनु भयो?
दुईवटा बाजा बजाएको हाम्रो, बेन बाजा पनि दमाई बाजा पनि बजाएर बिहा भयो.
शङ्करजी
हजुर, होइन ठिक त्यो त एउटा कस्तो भने अलिकति हाम्रो पारिवारिक पनि त्यस्तै कुबा हुनाले बाजा सजा बजाउनु पर्छ रमाइलो धुमधामसँग. फेरि हाम्रो आमा यतापट्टि हामी चाहिँ तिन भाइ आमापट्टिको छ, म एक्लै छोरो, दिदी बहिनी पनि कोही नभएको. अनि आमाको पनि इच्छा के भने एउटा छोरो राम्रोसँगै बिहा गर्नुपर्छ. पारिवारिक उसमा चाहिँ अलिकति एउटा चाहिँ बाजा सजा बजाएर पार्टी घर छर छिमेकाहरूलाई भोज भतेरको राम्रो किसिमबाटै गर्नुपर्छ भने त्यो किसिमको चाहिँ संस्कार पनि ल त्यसो त्यो ढङ्गले गर्नुपर्छ भने विवाह पनि राम्रै किसिम हामीले गऱ्यौँ त्यति बेलाको अवस्थामा राम्रै किसिमले गरे हो.
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिसकेपछि त्यो पहिलो बोलचालमा तपाईँले बोलाउनु भयो अथवा चाहिँ म्याडमले बोलाउनु भयो के भनेर बोलाउनु भयो?
होइन अब त्यति बेलाको चाहिँ ठ्याक्कै मलाई चाहिँ याद भएन. होइन जस्तो विवाहको क्रममा चाहिँ विवाह भयो अनि हामी चाहिँ त्यहाँबाट चाहिँ त्यो त्यही दिनकै मतलब एक दिनकै बिहा थियो. त्यति बेला पनि बिहान गएर बेलुका आउने कस्तो भइदियो भने अब टाढाको पोखरा हामी बिहान यहाँबाट हिँड्यौँ अनि बेलुका आउँदाखेरि त यहाँ त एघार बाह्र बजी थियो होला. त्यति बेला 11-12 बजीतिर चाहिँ हामी आयौँ. आइसकेपछि यहाँ फेरि त्यो के भित्र आउने उसमा यहाँ रतौली खेलेर अब त्यो भएको थियो. त्यति बेला अब यो हाम्रो घर पनि अलिकति सानो थियो, यो बनावट पनि अलिकति सानो थियो. अनि त्यसपछि मैले नै हो अब यो घरभित्र पस्नुपर्छ, त्यहाँ टाउको ठोकिएला, अलिकति अल्को ढोका सानो थियो, टाउको ठोकिएला पनि भने मैले. त्यो सिलसिलामा चाहिँ त्यसरी बोलचालको क्रम चाहिँ त्यसरी स्टार्टिङ चाहिँ त्यसरी भएको हो.
पार्वतीजी
हजुर,
जस्तो तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएपछि सुरु सुरुका दिनहरूमा होइन के को विषयमा छलफल गर्नुहुन्थ्यो? अब चाहिँ वैवाहिक बन्धनमा बाँधिएपछि घर परिवारको विषयमा छलफल हुन्थ्यो कि अथवा चाहिँ व्यापार बिजनेस अरू विषयमा छलफल हुन्थ्यो?
त्यस्तो केही छलफल हुँदैन थियो. अब उहाँ चाहिँ बिहानै अफिस प्रायः जसो बिहानै अफिस जानुहुन्थ्यो अनि बेलुका अबेलै आउने अनि खाना खान्थ्यो अनि हल्का फल्का कुरा त्यस्तो ठुलै त्यस्तो व्यवहारिक कुराहरू त्यस्तो केही भएन.
शङ्करजी
होइन हाम्रो सुरु सुरुमा त यस्तो भयो, म त्यति बेला पनि म नयाँ यातायातमै थिएँ. अब कस्तो भयो भने बिजनेस भन्दा पनि त्यति बेला चाहिँ मतलब जागिरकै अलिकति इम्पोर्टेन्ट कुरा थियो कि अनि जागिरकै सिलसिलामा अब बुवा चाहिँ खेती किसानमा चाहिँ हुने अब बुवा त्यति बेला ठुलो टौवा भएदेखि राम्रो हुने अब घरमा चाहिँ दुना गाई भैँसीहरू टन्न 5-7 भएर अनि मान्छे 10-20 दुई चारजना 5-4 घरमा चाहिँ चहलपहल भयो भने त्यो रमाइलो मान्ने त्यो ट्रेन्ड थियो. बिजनेसको ट्रेन्ड भनेर त हाम्रो अहिले पछिल्लो पिरियडमा हामी आफैले आफ्नै ढङ्गले चाहिँ अगाडि बढाउँ. त्यति बेला चाहिँ जागिरमा इन्भल्भ थियौँ. म कस्तो भने यो यातायातको चाहिँ जागिर भनेपछि अलिकति सम्पूर्ण हामीले यहाँ जस्तो दुर्घटनाको उसमा पनि हेर्थ्यौँ. जस्तो 10-4, 10-5 भन्ने पनि थिएन. त्यति बेला चाहिँ एक्सटेन्ड पऱ्यो भने ल आज गजुरीमा एउटा एक्सटेन्ड भन्थ्यो, हाम्रो एउटा टिम हुन्थ्यो, त्यहाँ चाहिँ त्यो केसहरूलाई चाहिँ मिलाउनु पर्ने भने त्यहाँ गइन्थ्यो, अलिक लेट नै हुन्थ्यो. त्यो ढङ्गले चाहिँ हाम्रो सुरु सुरुमा चाहिँ त्यो ढङ्गले चाहिँ बित्यो. मतलब स्टार्टिङ पिरियडमा चाहिँ जागिरमै बित्यो. त्यसपछि अनि हामीले चाहिँ अब समयअनुसार चाहिँ अलिकति बिजनेसमा पनि हात हाल्नुपर्छ भनेर अनि हाम्रो एउटा टिम मिलेर चाहिँ हामीले एउटा कुसमेली ट्रान्सपोर्ट भनेर एउटा ट्रान्सपोर्ट चाहिँ खोल्यौँ. खोलिसकेपछि हाम्रो चाहिँ दाइहरू हुन्थ्यो, एउटा बिजनेसको टिमहरू मिल्यौँ, त्यो कुसमेली ट्रान्सपोर्ट भनेर खोल्यौँ. र अहिले यो चौधरी ग्रुप सिजीबाट चाहिँ हामी निरन्तर हामी लगभग 10 त्यहाँबाट प्रोडक्ट हुने चिजहरू जो चाउचाउ भयो, बियर भयो, अनि चाहिँ यो टिभीहरूको यी सबैहरू फ्रिजहरू यो चाहिँ हामीले ढुवानी निरन्तर हामीले 10 जति हामीले त्यहाँबाट चाहिँ स्टार्टिङ फेजमा चाहिँ त्यो बिजनेसमा चाहिँ हात हाल्यौँ. एउटा टिम थियो, अहिले पनि हाम्रो केही साथीहरू त्यहीँ इन्भल्भ हुनुहुन्छ. र अहिले हाम्रो बिजनेसको चाहिँ मैले कुसमेली टुर्स एन्ड ट्राभल्स भनेर सञ्चालन गरेको छु. त्यहाँबाट चाहिँ बसहरू अहिले निरन्तर रूपमा चाहिँ बसहरू चाहिँ सौराहाबाट पोखरा अनि यहीँबाट बागलुङ बसहरू चाहिँ सञ्चालनमा आएका चाहिँ छन्.
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ। जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, प्रेम, सद्भाव, सामिप्यता अझै बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैले एक्लै अर्काको नराम्रो बानी थाहा पाउनुहुन्छ र त्यो बानी व्यवहारलाई सुधार्ने अवसर पनि पाउनुहुन्छ। म शङ्करजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको मेरी जीवन सङ्गिनीको, मेरी श्रीमतीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उनका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने त्यस्तो एकदम राम्रो बानी चाहिँ के देख्नु भएको छ?
होइन, उनको बानीमा त सबैभन्दा पहिला हाम्रो घरमा चाहिँ बुवा हुनुहुन्थ्यो, बुवा बित्नुभयो, अहिले 10 वर्ष भयो होइन, बिहा गर्दाखेरि बुवा हुनुहुन्थ्यो, आमा हुनुहुन्छ। आमाको चाहना चाहिँ के थियो भने घर परिवारमा बाहिरबाट आएका मान्छेहरूलाई एउटा आदर्श सत्कार होस् र विशेष गरेर जागिर भन्दा पनि इम्पोर्टेन्ट यी बच्चाहरूलाई चाहिँ राम्रोसँग पढाइदिए हुन्थ्यो र बच्चाहरूलाई केयर गर्नु नै महत्त्वपूर्ण कुरा थियो नि त। अहिले पनि त्यो छ, जागिर भन्दा पनि अब श्रीमान श्रीमती जागिरमा जाने बच्चा बच्चीहरू चाहिँ अहिले धेरै बिग्रेका अवस्था पनि छन् काठमाडौँतिर, यहीँ पनि बच्चाहरू चाहिँ छाडा छोडिदिने, छाडा प्रवृत्ति भएपछि उनीहरूको उमेरका कारणले पनि त्यो बिग्रेको अवस्था छ होइन। हो, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई यही नै जागिर हो भनेदेखि मैले अब उनको इन्ट्रेस्ट पनि बाहिर हिँड्न पाए हुन्थ्यो, जागिर खान पाए हुन्थ्यो भन्ने, कहिले कहिले अरू देख्दाखेरि त्यो गर्न पाए हुन्थ्यो भने, त्योभन्दा पनि छोराछोरीलाई नै पढाएर छोराछोरीलाई नै केयर गर्नु नै अहिले जागिर, तिम्रो चाहिँ जागिर चाहिँ यही हुन्छ भनेर भन्थे। उनको एउटा बानी चाहिँ असाध्यै राम्रो, तर अब कस्तो भनेदेखि जस्तो म कहिले कहिले त लेट हुन्छ नि त, मेरो यातायात क्षेत्रको कहिले लेट हुँदाखेरि त्यो पनि आउँदाखेरि चाहिँ लेट भयो भन्ने त्यो आफ्नो पाटो भयो। तर अब उनको बानी राम्रो बानी चाहिँ के हो भनेदेखि, घरमा आएका मान्छेहरूलाई आदर सत्कार, एउटा चाहिँ फेमिलियर बनेर चाहिँ काम गर्ने र अनि जस्तो सानो केही कुरा सुन्यो भने या कसै मतलब गफ गरेको छ, सानो केही कुरा सुन्यो मनमा लिइदिने कि, त्यसो अर्थ नपर्थ्यो त्यो कुनै उचाइ छैन, तर त्यो कुराहरू चाहिँ मनमा लिएर के भयो होला, कसैले केही भनिदियो भने पनि ओहो यसो भन्यो, कसैले मजाकले गफ गर्छन् नि आइमे आइमेहरूमा त त्यो हुन्छ, त्यो भन्दा नि मनमा लिने बानी चाहिँ अलिकति नराम्रो बानी चाहिँ त्यही हो। तर अरू समग्र रूपमा फेमिलियर उसमा त सबै हामी राम्रो नै छ।
पार्वतीजी
हजुर,
तपाईँलाई लागेको, तपाईँले महसुस गरेको मेरो श्रीमानको, मेरो जीवनसाथीको यो चाहिँ बानी साह्रै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो चाहिँ साह्रै मनपर्छ भन्ने त्यस्तो एकदमै राम्रो बानी चाहिँ के देख्नु भएको छ?
उहाँ चाहिँ अब के अरे अभिभावकको एकदम जिम्मेवारी निभाउनु भएको छ, अनि श्रीमानको नि राम्रो जिम्मेवारी निभाउनु भएको छ, सबै कुरा राम्रै छ, त्यस्तो नराम्रो भन्ने ठाउँ त कुनै छैन। त्यही कहिले काहीँ ढिलो आउनुहुन्छ अनि टाइममा फोन उठाइदिनुहुन्न, मोबाइल चाहिँ जति गरे पनि नउठाउने बानी चाहिँ एकदम नराम्रो छ। अनि त्यो नउठाउँदा त अब केही भयो कि होइन, बाटोमा हिँड्दा अब गाडी लिएर हिँड्नुहुन्छ अनि यस्तो समय नै खराब छ नि, दिन आफ्नो रात अर्काको भन्ने चलन छ हाम्रो नेपाली समाजमा, त्यही हुनाले अब राति अब ढिला हुने बित्तिकै म यस्तो ठाउँमा छु ल कि खाना खाओ बसो त्यो भन्ने चलन चाहिँ छैन कि, फोनै नउठाउने हुनाले त्यो गर्दाखेरि रिस उठ्छ।
घरबाट गरेको फोन चाहिँ टाइममै उठाइदिँदाखेरि हुन्थ्यो भन्ने चाहिँ छ।
हजुर हजुर, अब उठाएर यस्तो ठाउँमा छु म, यो मिटिङमा यताउति तिमीहरू ल नाति बस भन्ने त्यो बानी छैन, फोन गर्दा गर्दा हैरानै हुन्छ उस्तै पऱ्यो भने, नउठाउने बानीले गर्दा अलि रिस उठ्छ कहिले
काहीँ। अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ न। जस्तो शङ्करजीले असाध्यै माया गर्दाखेरि कहिले काहीँ हुन्छ नि, आज अघि पछि भन्दा मलाई अलि धेरै माया गरे जस्तो अनुभूति गरेका छु मैले, आज एकदमै खुसी हुनुभएको छ, उहाँ एकदम माया गर्नुभएको छ मलाई, के भएको छ रौ भन्दाखेरि कस्तो व्यवहार देखाउनुहुन्छ?
त्यस्तो केही थाहै हुन्न, उहाँले त्यो आज एक थरी भोलि एक थरी त्यो गर्ने चलनै छैन, बराबर अब आमालाई गर, आमालाई गर, छोराछोरीलाई गर भन्नुहुन्छ, त्यस्तो त्यो केही फरक पाउँदैन म।
कहिले काहीँ त त्यो सधैँ जसो भन्दा अलि फरक हुन्छ होला नि त, कहिले काहीँ एकदम खुसी हुँदाखेरि अथवा केही नयाँ कुरा एचिभ गर्दाखेरि उहाँ चाहिँ एकदम माया गरे जस्तो अघि पछि भन्दा अलि फरक खालको माया, फरक खालको व्यवहार त हुन्छ होला नि कहिले काहीँ।
त्यस धेरै खुसी हुनुभयो भने कहिलेकाहीँ जाम अब घुम्न अनि होटलमा खाएर आऊँ भन्ने हुन्छ, त्यस्तो त्यो अरू केही गर्नुहुन्न, त्यस्तो देखावटी गर्नु हुँदैन।
अनि कहिलेकाहीँ चाहिँ यसो तपाईँसँग चाहिँ केही कुरामा चाहिँ चित्त बुझिरहेको छैन, रिस उठिरहेको छ मनमनै भने चाहिँ होइन, कस्तो व्यवहार देखाउनुहुन्छ त?
बोल्नु हुँदैन, बरु घरबाट अब गाडी लिएर हिँड्ने कि मोटरसाइकल लिएर हिँड्ने, लिएर हिँड्दिनु हुन्छ, त्यो थाहा हुन्छ, रिसायो अब रिसाउनु भएको छ, अब बोल्नु तैँले यसो गरिस् चाहिँ नभन्ने, गाडी लिएर हिँड्दिने त्यस्तो गर्नुहुन्छ।
शङ्करजी
हजुर, होइन माया गर्दा चाहिँ एकदमै कस्तो भनेदेखि, माया गर्दाखेरि अब जस्तो कि खुसी भयो, अब खुसीका कुराहरू भने एकदमै अब मैले तपाईँले के खाने हो आज, होइन कस्तो किसिमको इन्ट्रेस्ट, कस्तो किसिमको चाहिँ खाना मनपर्छ, सधैँ एउटा कुरा आज बाहिर गएर खाना परिवार है सबै आज चाहिँ बाहिर खाना जाउँ भन्ने, र अनि गइन्छ भने मतलब परिवारहरू चाहिँ त्यसरी त्यसलाई बाहिर गएर खाना खाएर आउँ आज चाहिँ बेलुका चाहिँ गरौँ नगरौँ भन्ने चाहिँ हुन्छ, त्यस्तो ठ्याक्कै त्यस्तो देखिने किसिमको चाहिँ छैन। एउटा रेगुलर एउटा वैवाहिक व्यवहारिक रूपमा चाहिँ जस्तो छ त्यसलाई निरन्तरता नै छ।
कहिलेकाहीँ चाहिँ रिसाउँदाखेरि चाहिँ केही कुरामा चित्त नबुझ्दाखेरि तपाईँसँग त्यो व्यवहारमा परिवर्तन त आउँछ होला नि, कस्तो खालको व्यवहार देखाउनुहुन्छ?
होइन, त्यस्तो व्यवहार चाहिँ आउँछ परिवर्तन, जस्तो कि अब अहिले उनले भने जस्तै, जस्तो कहिले कहिले चाहिँ बेलुका अब मेरो अफिस नै त्यस्तो हुन्छ, कहिले बेलुका ढिला होला, कहिले चाहिँ बिहानै हामी चाहिँ मिटिङमा गयौँ, अब खाना खाना कहिले चाहिँ यहाँ घरमा चाहिँ कुरा हाम्रो चलन कस्तो छ भने कुरेर बस्ने चलन पनि छ कि, आफूले नखाइदिएर कुरेर बस्छ। कहिले कहिले चाहिँ मैले त्यो उनको कुरो के भने मोबाइलमा चाहिँ हो, फेरि मोबाइल म साइलेन्ट मोडमा राख्छु, कहिले कहिले त्यो मिटिङमा बसेको बेला चाहिँ फोन उठ्दैन, फोन नउठेपछि ल के भयो कसो भनेर आत्तिने चाहिँ त्यो किसिमको हो। तर त्यस्तो विधि उनीबाट बेखुसी भन्ने चाहिँ छैन, खुसी नै सबै सबै कुरा सरल स्वभावको मान्छेको सरलै किसिमको चाहिँ त्यस्तो बेखुसी भन्ने मतलब एकदम रिसाइहाल्ने भन्ने चाहिँ छैन।
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
मेरो दुईवटा छोरा
हजुर,
एउटा छोरी छिन्।
जस्तो यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन, सन्तान कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने भन्ने विषयमा छलफल भयो कि भएन तपाईँहरू बिचमा?
छलफल त्यस्तो त भएन होइन, छोरी भएपछि चाहिँ दुई चार वर्ष ग्याप गर्ने भन्ने कुरा चाहिँ भएको थियो, अनि जेठो छोरो चाहिँ 3 वर्षपछि नै भयो, राम्रै भयो, अनि पछि कान्छो छोरो चाहिँ फेरि चाँडै नै भयो फेरि, अनि अब चाँडेर के गर्ने कसो गर्ने भन्दाखेरि म एक्लो छु है, 3-4 भयो नि केही हुँदैन भनेर लानुभयो, त्यसपछि अनि कान्छो छोरा नि राम्रै जन्मियो, अहिले राम्रै छ।
जस्तो यो सन्तान जन्माउने विषयमा छोराछोरी चाहिँ कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा चाहिँ एक किसिमको छलफल हुनु, एउटा योजना हुनु कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
होइन, एकदमै आवश्यक छ, अहिले अहिलेको ट्रेन्डमा चाहिँ एकदमै आवश्यक छ, श्रीमान श्रीमती बिचमा चाहिँ सरसल्लाह हुनु जरुरी छ, ग्याप गर्नुपर्छ अहिले बच्चाको उसमा, अहिले त एउटै पाउने या चाहिँ दुईवटा बढीमा भन्ने छ, त्यो चाहिँ ग्याप पनि गर्नुपर्छ र सरसल्लाह हुनु पनि जरुरी छ अहिलेको अवस्था। हाम्रो 2051 सालमा विवाह भएको, अब अहिले चाहिँ अब लगभग लगभग 74 भनेपछि 22-23 वर्षको उसमा भयो होइन, र अहिलेको ट्रेन्डमा चाहिँ बच्चाहरू कतिवटा जन्माउने, कहिले जन्माउने भन्ने खालको चाहिँ सल्लाह चाहिँ हुनु जरुरी जस्तो लाग्छ अहिले। अब हाम्रो बेलाको कुरा गरौँ, हाम्रो बेलाको कुरा गर्दाखेरि चाहिँ कस्तो भयो भने हाम्रो आमाले चाहिँ मलाई बुढी नै भएपछि मलाई पाउनु भएको, म एउटै छोरो अनि एउटा छोरो भएपछि आमाको इन्ट्रेस्ट के भने घर परिवारमा चाहिँ त्यो अब एउटै छोरो अब 2-3 पाइदिए हुन्थ्यो, उसले अलिकति चहलपहल भए हुन्थ्यो भन्ने आमाको मनासा चाहिँ डाइरेक्ट नभने पनि अनसिनमा चाहिँ आमा चाहिँ त्यो किसिमले बाहिर यताउता आफ्नो चाहिँ दिदीबहिनी देउरानीहरूसँग त्यो कुराहरू गर्ने गरिसकेपछि हामीले सुन्यो ठिकै छ, अब यो एउटा हाम्रो उसमा चाहिँ यति बेला चाहिँ 3 बच्चासम्म चाहिँ ठिकै पनि हुन्छ भन्ने खालको चाहिँ हामीले कुरा गऱ्यौँ। गरिसकेपछि पहिला छोरी जन्म, छोरी भएपछि ग्याप गर्नुपर्छ भन्ने पनि थियो, त्यसपछि ब्याक ग्याप गर्ने भनेर, अनि त्यसपछि छोरा जन्म्यो, अनि छोरा जन्मिसकेपछि अहिले कान्छो छोरा त्यति बेलै फेरि लगातार त्यो तुरुन्तै कान्छो छोरा जन्म्यो, छोरा जन्मिसकेपछि पनि अनि आमा अहिले पनि हुनुहुन्छ, 81-80 वर्ष पुरा भएर 81 वर्ष हुनुभयो, हामीभन्दा स्वस्थ देख्नुहुन्छ उहाँ। फेरि यो के हुँदो रहेछ, भेज मान्छेहरू हामी चाहिँ अहिले अब नन भेज छौँ, आमाहरू चाहिँ एकदम कहिले जीवनमै ननभेज हुनु भएन, उहाँ चाहिँ एकदमै भेज मान्छे अहिले पनि स्वस्थ हुनुहुन्छ। आमाले चाहिँ यो बच्चापछि नाति नातिनाहरूलाई चाहिँ एकदमै केयर पनि गर्नुभयो, त्यो खालको वातावरणले अहिले छोरी पनि राम्रै छन्, 2 छोरा पनि राम्रै छ।
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएको धेरै वर्ष भइसक्यो होइन, तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँले जे भोग्नुभयो, जे मनन गर्नुभयो, जे महसुस गर्नुभयो, तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो जीवनसाथी भने के रहेछ?
एकदमै राम्रो प्रश्न उठाउनु भयो, एकदमै जीवनसाथी भने यो एक रथका दुई पाङ्रा हुन्, अब यो चाहिँ एकदमै नभई नहुने चिजहरू, यो जस्तो जीवनसाथी भन्ने बाँच्ने आधार एउटाको श्रीमानको श्रीमती, श्रीमतीको श्रीमान, एकदमै आवश्यकता हो, त्यो अहिले चाहिँ यो राम्रो किसिमबाट चाहिँ अहिले हामीले पनि भोगेका छौँ, एकदम आवश्यक छ।
पार्वतीजी,
हजुर
कस्तो खालको जीवन साथी भयो भने चाहिँ जीवन सहज रूपमा बिताउन सकिन्छ, जीवन सुखमय तरिकाले बिताउन सकिन्छ, जीवन सफल रूपमा बिताउन सकिन्छ भन्ने यस्तो लाग्छ तपाईँलाई?
श्रीमान श्रीमतीमा सरसल्लाह, एक आपसमा समझदारी हुनुपर्छ।
हजुर।
अनि अब आमाको मात्रै कुरा सुन्ने, श्रीमतीको मात्रै कुरा सुन्ने होइन, अनि कि आमाको कुरा सुनेर श्रीमतीलाई गाली गर्ने, श्रीमतीको कुरा सुनेर आमालाई गाली गर्ने, त्यस्तो हुनु भएन। एकअर्कामा माया प्रेम हुनुपर्छ। हाम्रो घरमा त्यस्तो छँदा नि छैन होइन। अब त्यो अर्काको बाबुआमा भन्ने नै आफ्नो आमा बाबुआमा हो भन्ने सोचेर व्यवहार गऱ्यो भने त्यो घरमा कहिले पनि झैझगडा नराम्रो हुँदैन। अनि त्यो दुईजना श्रीमान श्रीमतीमै हुनुपर्छ।
अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ। अबको दाम्पत्य जीवन चाहिँ कसरी बिताउने, के गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो खालको सोच, कस्तो खालको तयारी चाहिँ गरिरहनु भएको छ?
अब छोराछोरी नै हुर्किसके, पढाइ लग अब छोरीको त एमबिबिएस भ्याउन लागिसक्यो। जेठो छोरो इन्जिनियर पढ्दैछ। कान्छोले चाहिँ भर्खर एसएलसी दिएर अब भक्तपुर सल्लाहकारीमा 11-12 पढ्दैछ भनौँ। अब बच्चाहरू आफ्नो ठाउँमा भइसक्यो, उनीहरू पढ्नु पऱ्यो भन्ने मात्रै उनीहरूको छ नि जिम्मेवारी, त्यस्तो केही छैन। अब हामी बुढाबुढी राम्रोसँग बस्ने, घर परिवारलाई खुसी राख्ने, त्यही बच्चाको हेरविचार गर्नेमै खुसी हुनुपर्छ भन्ने जस्तो लाग्छ।
शङ्करजी, होइन उनले भनेकै कुराहरूमा अब बच्चाहरू हुर्किसके होइन, बच्चाहरू आफ्नो ढङ्गले सञ्चालन, अब हामी पनि एउटा यो एउटा सामाजिक प्राणी भएको कारणले अब समाजलाई चाहिँ एउटा सहयोग र समाजसँग चाहिँ घुलमिल गर्दै यो जीवन चाहिँ सँगै चाहिँ मिलेर स्वस्थ रहेर चाहिँ बाँच्नुपर्छ र एउटा दिनचर्या चाहिँ एउटा सामाजिक रूपमा बिताउनुपर्छ भन्ने जस्तो लाग्छ मलाई।
हामी यो कुराकानीको अन्तिम अन्तिममा पनि छौँ। अन्त्यमा कार्यक्रम जीवनसाथी सुनेर बस्नुहुने श्रोता आफन्तलाई यो कार्यक्रम जीवनसाथी मार्फत तपाईँहरूले केही भन्न चाहनुहुन्छ कि?
आज मौकाले तपाईँ यहाँ आइदिनु भयो, मेरै घरमा आएर कुराहरू राखिदिनु भयो, त्यसको लागि चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। यो जीवनसाथी प्रोग्रामले साँच्ची नै कसैको घरलाई चाहिँ एउटा सार्थक, परिवारलाई चाहिँ एउटा, समाजलाई पनि एउटा सार्थक रूपमा, यो सुन्नेहरूलाई सार्थक रूपमा हुन्छ जस्तो मलाई लाग्छ। मैले तपाईँको कार्यक्रम सुनेको पनि थिएँ, जीवनसाथीका एकदम अन्तरात्मा बोलेका कुराहरूले गर्दा यसले कसैलाई चाहिँ यो तपाईँको कार्यक्रमले चाहिँ त्यो समाज परिवर्तन गर्न पनि सहयोग मिल्छ जस्तो मलाई लाग्छ। र समग्र रूपमा यो जीवनसाथी कार्यक्रमले समाज परिवर्तनमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ जस्तो मलाई लाग्छ।
अब यो जीवन सङ्गिनी कार्यक्रम सुन्नुपर्छ जस्तो लाग्यो मलाई। आफूले चिनेको परिवार नै सायद बोलिन्छ नि त, बोल्दाखेरि उसको घर परिवारको कस्तो रहेछ, के रहेछ, श्रीमान श्रीमतीमा कतिको मेलमिलाप होइन, घर परिवारमा सासु ससुरामा कस्तो छ भन्ने कुरा थाहा हुने रहेछ। अनि बच्चाहरू उनीहरूको फ्यामिलीको बारेमा सबै थाहा हुने भएर सुन्नुपर्दो रहेछ, अनि एउटा ज्ञान प्राप्त हुन्छ जस्तो लाग्यो मलाई।
होइन, यो समाज अब श्रीमान श्रीमती नभई चल्दैन, र यो श्रीमान एउटाको सहयोगी हो र श्रीमती पनि अर्कोमा सहयोगको हुन्छ, यी दुईवटा चाहिँ खम्बा हुन्, त्यो हुनाले एक अर्काले चाहिँ सहयोगको भावना चाहिँ गर्नुपर्छ र श्रीमानलाई परेका समस्याहरू श्रीमतीले सेयर गर्नुपर्छ र श्रीमतीलाई परेका समस्याहरू श्रीमानले सहयोग सेयर गर्नुपर्छ र यो समाजमा श्रीमान श्रीमती एक आपसमा मिलेर जाँदा नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
हुन्छ, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको भावी सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरू दुवैजनालाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्त, धन्यवाद। आज आएर यहाँ हाम्रै घरमा आएर यो बोल्ने मौका दिनुभयो, आफ्नो जीवन साथीसँग भएका बितेका कुराहरू चाहिँ यहाँ उजागर गर्ने मौका दिनुभयो, यसको लागि चाहिँ म व्यक्तिगत रूपमा तपाईँलाई पनि विशेष धन्यवाद दिन्छु र विजय एफएमलाई, त्यो टिमलाई पनि म धन्यवाद दिन्छु।
धन्यवाद। यो कार्यक्रम चाहिँ राम्रो लाग्यो मलाई, सबैजनाले सुन्नुपर्ने, व्यवहारमा गर्नुपर्ने खालको लाग्यो, सबैजनाले सुन्नु होला भन्न चाहन्छु।
हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस् त, धन्यवाद।
धन्यवाद।
आजको कार्यक्रम जीवनसाथीमा हामीले रत्ननगर नगरपालिका वडा नम्बर 3 क्याम्पस रोड टाढी चितवनमा बस्नुहुने शङ्कर गिरी र पार्वती गिरीसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।